الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلا آلک واصحابک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلا آلک واصحابک یا نور اللہ مدنشن کے ناظرین پروگرام شان نزول لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہیں۔ اللہ کریم رب العزت جل وعلا ہم سب کو قرآن مجید فرقان حمید کی تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے۔ ابتداءً درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص ایک دن میں 1000 مرتبہ مجھ پر درود بھیجے، ایک دن میں 1000 مرتبہ مجھ پر درود بھیجے، ارشاد فرمایا وہ اس وقت تک مرے گا نہیں جب تک جنت میں اپنا گھر نہیں دیکھ لیتا، جنت میں اپنا ٹھکانہ نہیں دیکھ لیتا۔ تو نبی رحمت صلی اللہ علیہ وآلہ وسلم پر 1000 بار درود ایک دن میں بھیجنا یہ کوئی بہت بڑا عمل اس اعتبار سے نہیں کہ بہت وقت لگ جائے۔ جب ابتداءً کچھ بیٹھیں گے، ہر نماز کے بعد بھی اگر 2-2، 4-4 منٹ بیٹھیں گے تو انشاءاللہ العزیز 1000 مرتبہ کا عدد وہ پورا ہو جائے گا۔ اللہ کریم رب العزت جل وعلا ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاة و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلکا و اصحابکا یا سیدی یا حبیب اللہ۔ منشر کے ناظرین، اس پروگرام میں شان نزول میں ہم کسی ایک آیت مبارکہ کا انتخاب کرتے ہیں اور اس آیت کا پس منظر، اس آیت کا شان نزول وہ بیان کیا جاتا ہے، پھر اس کے ساتھ کچھ تفسیری نکات، کچھ تفسیر اس حوالے سے بیان کی جاتی ہے اور اسی طرح اس موضوع کو پورا اپنا مکمل کیا جاتا ہے۔ نیت یہ ہے کہ ہم قرآن کی آیت بھی سنیں، پھر تفسیر کے اعتبار سے اس کا پس منظر شان نزول بھی سنیں اور ساتھ وہ اصلاحی باتیں، وہ ایسی اصلاحی اور علمی باتیں کہ جن کے ذریعے سے ہمارے عمل کے اندر اضافہ ہو، ہمارے تقوی اور پرہیزگاری کے اندر اضافہ ہو، یہی ایک سچے مسلمان کی نشانی ہے، یہی ان کی علامت ہے۔ آج جس آیت مبارکہ کا انتخاب ہے وہ ہے سورہ حجورات کی آیت مبارکہ۔ اللہ رب العالمین ارشاد فرماتا ہے ان اکرمکم عند اللہ اتقاکم، بے شک اللہ کے یہاں تم میں زیادہ عزت والا وہ ہے جو تم میں زیادہ پرہیزگار ہے، تو تم میں زیادہ پرہیزگار ہے۔ عزت اللہ کے نزدیک کس کی ہے؟ آج دنیا کے اندر عہدہ بھی کسی کے پاس ہو سکتا ہے، ہنر ہے تو اس اعتبار سے بھی بڑی عزت ہے، کوئی افسر ہے بہت بڑے عہدے پر ہے، اس کے ارد گرد درجنوں، سینکڑوں، کبھی کبھی 1000 لوگوں، کوئی ملکی سطح پہ کوئی بہت بڑا عہدہ حاصل کر لیتا ہے، کوئی ایک ملک نہیں بلکہ کئی اعتبار سے شہرت اختیار کر لیتا ہے، تو یہ عزتیں ایک وہ ہے کہ جو دنیا کے اعتبار سے لوگ اسے کہتے ہیں کہ یہ عزت والا ہے، یہ بہت بڑا آدمی ہے، یہ بہت بڑا آدمی ہے، یہ دنیا کے اعتبار سے. اور ایک وہ عزت والا کہ جسے اللہ فرمائے کہ یہ عزت والا آدمی ہے، رب عز و جل اس کے بارے میں فرما دیں. تو آپ خود بتائیں ناظرین کہ حقیقی عزت والا کون ہوا؟ جسے میں اور آپ کہہ رہے ہیں، یہ معاشرہ کہہ رہا ہے، یہ سب لوگ کہہ رہے ہیں، وہ عزت والا اسے کہہ رہے ہیں، حقیقی وہ عزت والا ہوگا یا وہ عزت والا قرار پائے گا جسے اللہ ارشاد فرمائے کہ یہ عزت والا ہے؟ تو رب نے ارشاد فرما دیا، کن کے بارے میں فرمایا، ان اکرمکم عند اللہ اتقاکم، تم میں اللہ کے نزدیک سب سے زیادہ عزت والا وہ جو تم میں سب سے زیادہ پرہیزگار ہو، جو تم میں سب سے زیادہ تقوی اختیار کرنے والا ہو، وہ عزت والا ہے. اب اس کے شان نزول کے اندر یہ بات بیان فرمائی گئی ہے. روایتوں میں بیان کیا گیا کہ ایک شخص تھا اور اس نے کیا کیا، مدینہ منورہ کے بازار کے اندر وہ موجود ہے، نبی پاک علیہ الصلوۃ والسلام بھی وہاں تشریف لے کر گئے. تو وہ حبشی غلام تھا، غلام تھا، حبشی تھا. حبشی یعنی جن کے رنگت کے اعتبار سے کالا رنگ ہے، حبشی ہے. اور وہ کیا کہہ رہا ہے، وہ شرط لگا رہا ہے جو مجھے خریدنا چاہے، کہا کہ جو مجھے خریدنا چاہے، میری یہ شرط ہے کہ مجھے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پیچھے پانچوں نمازیں با جماعت پڑھنے سے وہ نہ روکے. با جماعت نماز پڑھنے سے وہ نہ روکے، میری شرط یہ ہے جو مجھے خریدنا چاہے. اس کے بارے میں بیان کیا گیا کہ یہ حبشی جو تھا، اس کو اس شرط پر وہ خرید لیا گیا. پھر یہ غلام بیمار ہو گیا، سرکار صلی اللہ علیہ وسلم اس کی عیادت کے لیے آئے، پھر یہی غلام اس کی وفات ہو جاتی ہے تو نبی پاک صلی اللہ تعالی علیہ وسلم تدفین کے لیے آئے اور اس کے بارے میں لوگوں نے کچھ کہا، یعنی اس اعتبار سے کہ یہ تو حبشی تھا، بظاہر کوئی عزت شہرت والا نہیں ہے، ایک غلام ہے، حبشی تھا. تو اس پر اللہ نے قرآن میں آیتوں کو نازل فرما دیا کہ عزت کا معیار وہ نہ تو چہرے کی رنگت کی صفائی ہے، عزت کا معیار نہ تو وہ دولت ہے، عزت کا معیار نہ کوئی عہدہ ہے، عزت کا معیار نہ کوئی شہرت ہے، عزت کا معیار ایک دنیاوی معیار ہے اور ایک معیار اللہ کے نزدیک ہے جو اللہ نے بیان فرما دیا ہے. اور وہ معیار یہ بیان کر دیا، آیت مبارکہ نازل ہو گئی، ان اکرمکم عند اللہ اتقاکم، کہ تم میں سب سے زیادہ اللہ کے نزدیک عزت والا وہ ہے. کون ہے؟ فرمایا جو سب سے زیادہ ڈرنے والا ہے، جو سب سے زیادہ متقی ہے، جو سب سے زیادہ پرہیزگار ہے. فرمایا یہ اللہ کے نزدیک عزت والا ہے. پرشن کے ناظرین، یہ بات ہمیں بھی کئی اعتبار سے ہمیں سیکھنے کی، کتنے اس میں مدنی پھول ہیں. عام طور پہ جو خریدنے جاتا ہے وہ شرطیں لگاتا ہے، میری یہ شرط. لیکن یہ غلام ہے جو بازار میں بکنے کے لیے آیا اور وہ کہتا ہے خریدے مجھے وہ جو میری شرط مانے. اور وہ شرط کیا ہے؟ اس کے اندر کوئی ایسی شرط نہیں کہ مجھے ایسا کھانا کھلائے، مجھے ایسے کپڑے پہنائے. جو اس وقت غلام ہوتے تھے ان کو تنخواہ نہیں ملتی تھی، जो गुलाम जिसे खरीद लिया जाता था, तनख्वाह नहीं मिलती थी, ये गुलाम होते थे और कामकाज करते थे, इनके इनकी खेती बाड़ी भी करना, इनके सारे मामलात भी चलाना, और साथ साथ फिर ये भी होता था कि इनके खाने पीने के मामलात वो उन पर हो जाते थे, वो इनको खिलाते थे, इनको कपड़े पहनाते थे। हमारे दीन ने और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो आपने तदरीजन आहिस्ता आहिस्ता इन गुलामों को आपने आजाद करवाया। ये है असल इंसानियत की खिदमत कि ये भी इंसान है वो भी इंसान है। ठीक है, आदमी किसी के पास मुलाजमत करता है लेकिन वो एक मखसूस वक्त के लिए मखसूस काम करता है ना, कोई किसी का गुलाम तो ऐसा नहीं होता ना। मुलाजमत और है और वो गुलामी और है। तो आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो आपने इस गुलामी से लोगों को बाहर निकाला। और वो कैसे निकाला? गुलामों को आजाद करने पर सवाब इरशाद फरमाए, लोगों ने गुलाम आजाद किए, सवाब है। और सहाबा का भी जज्बा ये होता, जिस काम में सवाब बयान कर दिया गया, फजीलत बयान की, वो करना है। महंगे महंगे गुलाम खरीदे गए इस नीयत से इन्हें आजाद कर दिया जाएगा, इन्हें आजाद किया जाएगा। तो हजरत बिलाल हबशी रदी अल्लाह अनु, आप भी गुलाम ही थे, मक्के में जब थे तो गुलाम थे और तकलीफें बर्दाश्त करते थे, और इस कदर तकलीफ बर्दाश्त करते थे, इस कदर तकलीफ बर्दाश्त करते थे कि आप का जो मालिक था वो काफिर था। वो आप काम तो लेना है, गुलाम से मतलब है काम लेना, वो काम तो लेता लेकिन काम के साथ अजियतें पहुंचाता कि कलमा छोड़ो, इस्लाम छोड़ो, नबी पाक की गुलामी छोड़ो सल्लल्लाहु अलैहि वसल्लम, यानी जिसे तुम रसूल मानते हो उनकी गुलामी छोड़ो। लेकिन आप, आपकी जबान पर एक ही बात रहती, वो क्या रहती? आहद आहद आहद, अल्लाह एक है, अल्लाह एक है, अल्लाह एक है, यही रहता तुम्हारा। और जब ये मामला बड़ा एक अजियत वाला बन गया, मक्के के अंदर मशहूर हो गया, इनको देखा जाता, कभी तपती रेत पर डाल दिया जाता है इनको, कभी तपती रेत पर। और ये वो बिलाल, बिलाल रदी अल्लाह तआला अनु, जिनको तरह तरह से जब तकलीफें दी गई तो सिद्दीक अकबर रदी अल्लाह अनु इसके मालिक के पास पहुंचे, कहा मुझे बेच दो। उसने कहा अच्छा। अब इस एतबार से भी गुलामों के रेट लगते थे कि गुलाम के अंदर बज़ाहिर चेहरे की खूबसूरती, हुनर, ये वो, ये सब चीजें देखी जाती थी और इस एतबार से उसके रेट भी लगते थे, बेचा जाता था। आज भी अगर आपने अपनी अपने पास किसी को मुलाजमत पे भी रखना है, हायर करना है, ड्यूटी देनी है, तो आप उसकी सलाहियतों को देखेंगे, इसकी क्या सलाहियत है, इसका काम क्या है, तो फिर ही आप उसके मनसब और उसकी सलाहियत के मुताबिक उसकी सैलरी, उसको पैकेज देते हैं। तो इन्होंने जब सिद्दीक अकबर ने खरीदने की बात की तो वो जो मालिक था उसने बहुत ज्यादा इतनी बेश कीमत बयान कर दी गई कि जो बाजायर इस तरह की उतनी कीमत से दर्जनों गुलाम खरीदे जा सके। और उसने कहा कौन खरीदेगा इनको इतनी कीमत से, कौन खरीदेगा? लेकिन लेकिन हजरत अबू बकर सिद्दीक रदी अल्लाह अनु, आपको हजरत बिलाल से ये प्यार था, ये मोहब्बत थी। किस वजह से मोहब्बत थी? कि ये मेरा भाई है, ये मुसलमान है, ये हुजूर का सहाबी है और इसने इस्लाम को कबूल किया, तकलीफें बर्दाश्त करता है, इस्लाम को कबूल किया और कभी भी इस इस्लाम के हवाले से यह डगमगाया नहीं। तो उन्होंने खरीद लिया। अब जब खरीदा तो फिर खरीदा ही नहीं, सिर्फ खरीद कर आजाद भी कर दिया, खरीद कर आजाद भी कर दिया। अब किसी ने बात की کہ ہاں ابو بکر پر کوئی احسان ہوگا بلال کا رضی اللہ عنہ، کوئی ہوگا احسان، کوئی پرانا کوئی واقعہ ایسا ہوا ہوگا جس کا بدلہ انہوں نے دیا ہے. اللہ نے پھر اس عمل کے حوالے سے بھی قرآن میں آیت کو نازل فرمایا اور اس کا شان نزول بیان کیا، وَمَا لِأَحَدٍ عِنْدَهُ مِن نِعْمَةٍ تُجْزَى إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَى. کہ یہ جو کہا جا رہا ہے کہ کوئی کسی احسان کا بدلہ تھا، یہ احسان کا بدلہ نہیں ہے، وہ کوئی کسی طرح کی ایسی کوئی بھلائی کوئی یا کوئی نعمت یا کوئی ایسی چیز نہیں تھی کہ جس کے اوپر اس کا بدلہ دینے کے لیے انہوں نے عمل کیا ہے. ان کا عمل صرف ایک ہی وجہ ہے اور وہ وجہ کیا ہے؟ اپنے رب اعلی کی رضا حاصل کرنے کے لیے عمل. وَلَسَوْفَ يَرْضَى، قریب وہ سے راضی ہو جائے. آیا ہے قربان جائیں صحابہ کی ان شانوں پر جنہیں اللہ یہ بشارتیں دیتا ہے کہ اللہ ان سے راضی ہو. رضی اللہ عنہم ورضوا عنہ، اللہ ان سے راضی، یہ رب سے راضی ہے، اللہ ان سے راضی اور یہ رب سے راضی. تو یہ ایک آیت نہیں، اس طرح کی کئی آیات مبارکہ جن کے اندر یہ بیان کہ اللہ ان سے راضی ہے، اللہ ان سے راضی ہے. تو یہ عمل غلامی سے آزادی کی طرف لانا، یہ رسول اللہ صلی اللہ علیہ وسلم کی ترغیب تھی. اور آپ دیکھ لیں، قسم کا کفارہ ہو، روزہ ٹوٹ جائے اس کا کفارہ ہو، اچھا کئی اور عمل ایسے ہیں جن میں غلاموں کو آزاد کرنا بیان کیا گیا، اگرچہ آج کے دور میں وہ نہیں ہے. تو یہ کیا تھا کہ پھر اس بہانے سے کئی کئی غلام آزاد ہوئے، کئی کئی غلام آزاد ہوئے. تو اصل اس اعتبار سے، ویسے تو نبی پاک علیہ السلام محسن ہی محسن ہیں، لیکن محسن انسانیت اس اعتبار سے کہ آپ نے انسانیت کو، جو انسانیت کا مقام اور مرتبہ تھا، جس معاشرے کے اندر ایک عورت کو ذلت کا سامنا تھا، آپ نے اس عورت کے بھی حقوق بیان کیے. جس معاشرے کے اندر اس بیٹی کو زمین کے اندر پیدائش کی خبر سنتے ہی زندہ درگور کر دیا جاتا تھا، آپ صلی اللہ علیہ وآلہ وسلم نے اس بیٹی کی فضیلتوں کو بیان کیا کہ ان کی پرورش کرو، اس پر اللہ تمہیں کتنا اجر و ثواب دے. جس معاشرے کے اندر غلاموں کو اس انداز سے رکھا جاتا تھا، وہ سلوک کیا جاتا تھا کہ کوئی آدمی جانوروں کے ساتھ بھی ایسا سلوک نہ کرے، آپ نے وہاں بھی اس کی تربیت فرمائی اور پھر ترغیبات دی. فرمایا غلام تمہارے لیے کھانا بنائے، وہ اس کی تپش کو، اس آگ کو، آگ پر جلتا رہے، وہ اس کی گرمی برداشت کرے، کھانا بنائے. اپنا جب لا کے دے تو تم اسے بھی کھانا کھلاؤ، اسے بھی کھانا کھلاؤ، چند لکمے ہی کھلا دو. یا میں ایک بات کرنا چاہتا ہوں، ایک بات، یہ روایت تو بیان فرما دی گئی کہ وہ اس کی گرمی تپش یہ برداشت کرتا ہے، اسے کھانا کھلا دو یا چند لکمے ہی کھلا دو. مدرسہ کے ناظرین، ایک 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 سبق آموز، ایک پوائنٹ کہہ دو کہ وہ ہائی لائٹ کرنا چاہتا ہوں. بعض اوقات ایسا ہوتا ہے کہ ہم بڑے بڑے افسروں کو دیکھیں، ایسے کئی سیٹھ لوگ یا بڑے بڑے گھرانے کہ جن کا بڑی لگژری ٹائپ کی دعوتیں ہوتی ہیں، زندگی گزارنے کا سٹائل بھی بڑا لگژری ہوتا ہے، گاڑیاں بھی ایسے تو بنگلے بھی ایسے، یہ سارا کچھ ہے. اپنے ہی نوکروں سے، اپنے ہی خادموں سے، ان ملازموں سے وہ ساری یہ چیزیں سجواتے ہیں، دعوت کا اہتمام کرتے ہیں. آ رہے ہیں مہمان، باہر سے آ رہے ہیں، کھا رہے ہیں، چلے گئے. اچھا بھائی، وہ جس خادم نے، ملازم نے یہ سارا کچھ کیا، اگرچہ آپ کہیں ہم نے اس کو تنخواہ دی، بھائی تنخواہ سے انکار نہیں، نفس ہر ایک کے ساتھ ہے، کھانے کی خواہش ہونا ہر ایک کے ساتھ ہے. تو اس انداز سے اس پہلو کو دیکھنا چاہیے. آپ उनको भी अगर आप अपने साथ शरीक करके उस दावत में ना बिठा पाए तो कम से कम आज जो ये दावत का लजीज तरीन ताम और खाने का एहतमाम किया गया है उन मुलाजिमों को भी खिला दें, उनको भी आप खिला दें। आप बात हैं ऐसे लोग अच्छे माशाल्लाह होते हैं माशरे में, लेकिन बाद ऐसे बहुत तकलीफ दे होते हैं। ऐसे कई मुलाजमीन, कई ऐसे ड्राइवर, बसावकात ऐसी और ऐसे कई गार्ड्स, वो बेचारे बड़े मायूस होते हैं। हालांकि वो उस ओहदेदार आदमी और मनसब वाले के साथ वो एक तरह का 24 घंटे अटैच हुआ हुआ है, लेकिन जब ये वक्त आता है तो वो बेचारा अपनी भूख काट रहा होता है। हमारे घरों की दावतों के खाने बसावकात अगले दिन वो या तो डस्टबिन में चले जाएंगे या वैसे किसी और तरीके से जाया हो जाएंगे, लेकिन इनकी तरफ ऐसी कोई वो नजर नहीं करता। तो ऐसा ये अंदाज नहीं अपनाना चाहिए। आप इनके साथ भी खैर खाई करें। अच्छा, आप उस माहौल में नहीं चले बैठ सकते या बिठा सकते, आपकी कोई खास गैदरिंग है, खाना तो खिला सकते हैं। और मुझे ये भी अंदाज किसी ने बताया कि हम अगर ऐसी कोई दावत का एहतमाम करते हैं, घर में खाना बाहर से मंगाया है, अच्छी दावत है, तो अगर तो खाना ज्यादा वाफर मंगवाया है तो हम उनको भी देते हैं और खिलाते हैं, और अगर वो ना हो सका तो ये अंदाज भी इख्तियार करते हैं कि कुछ रकम एक्स्ट्रा दे दी उस दिन, दे दी मिसाल के तौर पर 500 रुपए 1000 रुपए उस दिन ऐसे दिए कि आप भी इससे कुछ अच्छा खाना जो भी आप चाहो खा लो, अपने बच्चों के लिए लेके चले जाओ। ये ऐसे जो अफराद हैं यानी सेठ आदमी हो, उनके लिए ये कोई बहुत बड़ी बात नहीं है, लेकिन ये नेकी बहुत बड़ी होगी, दिल से दुआएं लेने का सबब ये बहुत बड़ा होगा। दोबारा हाल में अर्ज कर रहा था कि इज्जतदार लोग असल तो वो है जो परहेजगार, जो तकवा इख्तियार करने वाले हैं, अल्लाह से डरने वाले। इज्जतदार अल्लाह के नजदीक वो नहीं है कि जिनकी दुनिया के अंदर तो इज्जतें हो रही हैं, वो चाहे नसब माल शोहरत, हां इन रिवायात के अंदर और इसके तहत आगे जो कुछ और भी आयात मुबारक जिनमें नसब के हवाले से बयान फरमाया गया, या युहन्नास उत्तकू रब्बकुमुल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदतिन व खलक़ मिन्हा ज़ौजहा व बस्सा मिन्हुमा रिजालन कसीरन व निसाअ वत्तकुल्लाहल्लज़ी तसाअलूना बिही वल अरहाम। ये अल्लाह रब्बुल आलमीन ने यह इरशाद फरमाया है, ए लोगो डरो अपने उस रब से, डरो उस अपने रब से किसने तुम्हें एक जान से पैदा किया और फिर उनसे उनकी अहलिया को पैदा किया, यानी आदम अलैहि सलाम की तखलीक की, आदम अलैहि सलाम पैदा हुए, फिर आदम अलैहि सलाम से उनकी अहलिया उनको पैदा किया गया, और फिर क्या क्या वह बस अमिन हुमा रिजालन कसीर व निसा, फिर बहुत से मर्द और बहुत सी औरतें वो फैला दी। उससे फिर आगे ये सिलसिले चले। अच्छा, कोई नसब में बहुत आला होता है, नसब के एतबार से बहुत आला होता है, कोई नसब के एतबार से, इस एतबार से अगर देखें तो अदना होता है, छोटा होता है, लेकिन ये नसब भी मेयार इज्जत का उस तरह नहीं है कि कोई कहे मेरा नसब आला मैं सबसे वो, नहीं। बजाहिर नसब किसी का छोटा हो, बजाहिर छोटा हो, लेकिन अल्लाह के नजदीक वो इज्जत वाला हो सकता है और होता है। कौन? जो अल्लाह से डरने वाला होता है, जो तकवा परहेजगार इख्तियार करने वाला होता है। तो नाजरीन, ये बातें हमें अपने मन के अंदर, अपने दिल में इनको जगह देनी चाहिए। आज दुनिया के अंदर इज्जत तो हर आदमी की हो जाती है जिसके पास सौदा पैसा कुछ भी है, इज्जत तो हो जाएगी ना, लेकिन हमें ये इज्जत नहीं, असल इज्जत वो है जो अल्लाह के नजदीक जो आदमी इज्जत वाला बन जाता है। तो जब ये बात की गई कि भाई ये तो गुलाम था, और गुलाम था जिसने ये उसकी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इयादत करने जा रहे हैं, उसके जनाजे में जा रहे हैं, उसकी तदफीन कर रहे, जब बातें हुई उसके साथ आपने ये बर्ताव किया, तो आयत मुबारका ने वाजे कर दिया कि ये बर्ताव किस वजह से हो रहा है, ये इस वजह से हो रहा है। क्यों, किस वजह से, इज्जत वाला था। उसने कहा मैं बिकना ही नहीं चाहता, बिकूंगा तो उसके हाथ बिकूंगा जो मुझे नमाज से ना रोके। आज मैं आप मुआशरे में गौर करें तो मुलाजमतें कितनी करते हैं, कौन कितने मुलाजिम है, कभी शर्त लगाई ये वाली इस अंदाज से? और ये शर्त कोई गलत शर्त नहीं है, जैसे आदमी कहेगा नहीं भाई शर्तें लगा, ये वो शर्त गलत नहीं है, ये तो शर्त ना भी लगाए तो भी उस पर लाजिम है। नमाज पढ़ने वाले पे लाजिम है नमाज पढ़े, जिसके पास नौकरी कर रहा है उस पर लाजिम है कि उसको फर्ज नमाज के लिए वो इजाजत दे, उसको भेजे वो नमाज पढ़े, और जब भेजा जा रहा है तो उतना वक्त नमाज के लिए लगाए जितना वो नमाज के लिए वक्त आमतौर पर लगता है। तो ये दोनों चीजों का जब ख्याल करेंगे इंशाअल्लाह लदीद, तो फिर देखें हम आपस में मोहब्बतें बढ़ेंगी, आपकी दुकान में बरकत होगी, आपकी दुकान में बरकतें होंगी, नमाज पढ़ने वाले बन जाएं इंशाअल्लाह लदीद, ये बरकतें ही बरकतें हैं। बेबरकती तब आती है जब आदमी बेअमली बहुत इख्तियार कर जाता है, बेअमली में जो बढ़ जाते हैं तो फिर बेबरकती ही बेबरकती। रब से नेमतें मांगते हैं, जब रब अता फरमाता है तो हम उन्हीं नेमतों का इस्तेमाल रब की नाराजगी वाले कामों में करते हैं। नेमतें अता हुई, अब रब की नाराजगी वाले काम, तो ऐसा हरगिज नहीं होना चाहिए, ऐसा हरगिज नहीं होना चाहिए। अल्लाह ने नेमतों में इजाफा किया है तो हम रब के इतात गुजारी वाले कामों के अंदर इजाफा कर दें, नेमत का शुक्राना ही असल यही है, उस नेमत को नाफरमानी में खर्च ना करें, अल्लाह की इतात और फरमाबरदारी वाले। तो फरमाया गया इज्जत जो है उसका मेयार तकवा है, परहेजगारी है, डर है, खौफ है, यानी जिसके दिल में रब का डर खौफ है वो अल्लाह के नजदीक इज्जत वाला है। अगरचे दुनिया उसको कहे कि हाँ भी ऐसा आज कहा जाता है ना, ये बड़ा सीधा आदमी है, ये सीधा आदमी है कहते हैं लोग, किसको कहते हैं, जिसको कारोबार के अंदर कोई ऐसी चीटिंग ना आती हो, धोखेबाजी ना आती हो, उसको कहते सीधा ही है। हाँ मैं यही कहूंगा ये सीधा ही है, लेकिन ये किस रास्ते पे सीधा है, ये उस रास्ते पर सीधा है जो सीधा इसे जन्नत की तरफ लेकर चले जाएगा, ये ऐसा सीधा है। तो अगर ऐसे ही सीधे बन जाए सारे, मैं भी बन जाऊं आप भी बन जाए, तो फिर देखिए उसको ये नहीं कह रहे भाई बिल्कुल सीधा साधा सा आदमी है, और जन्नत में अक्सरियत जो लोगों की होगी कैसे लोगों की होगी, अल्लाहु अकबर, आम सीधे साधे लोग जन्नत में उनकी अक्सरियत होगी, जो अपने आप को दुनिया के अंदर बहुत वो समझता है ना, मैं बहुत बड़ा आदमी हूं और मैं बहुत दिमाग मेरा तेज है, तो फलां ये है तो ये मामला है, ये तो पता उस वक्त चलेगा जब क़यामत के दिन फैसले होंगे कि तुमने अपनी दिमाग की तेजी की वजह से कितनों को धोखे में मुबतला किया, कितनों के साथ ये किया, कितनों के साथ ये किया। इज्जत वाला अल्लाह के नजदीक बनना है और बनना चाहिए तो तकवा और परहेजगारी इख्तियार करनी है। जो आदमी जितना तकवे के अंदर अच्छा और बेहतर हो जाता है, तकवे का मतलब मदचन के नाजरीन, ये तकवे का मतलब ये होता है, एक है डर खौफ, डरना, तकवा हर उस अमल से अपने आप को बचाना जिससे अल्लाह की नाराजगी मिले उससे बचाना, और हर वो अमल करना जिससे रब की खुशनुदी मिले, ये तकवा कहलाता है। قرآن پاک میں تقوی کا اتنا ذکر کیا گیا ہے، اتنا ذکر کیا گیا ہے، اللہ اکبر. روزے رکھیں، کیوں رکھیں بھی روزے؟ آخر میں اللہ نے حکمت فرمائی، لعلکم تتقون، تاکہ تمہیں تقوی مل جائے. اور جسے تقوی ملتا ہے وہ عزت والا بنتا ہے اللہ کے نزدیک. اور اس کا تعلق دل سے، دل کا اچھا ہو گیا تو بس سب ستھرا ہو گیا، اور دل کا اچھا نہیں، شکل و صورت کا جتنا بھی اچھا ہو وہ اچھا نہیں کہلائے گا اللہ کے نزدیک، وہ اچھا نہیں. میں عام شہرت کی بات نہیں کر رہا. اور جس کا دل اچھا اور دل ستھرا، اس لیے روایت میں فرمائے اللہ تمہارے صورتوں کو نہیں دیکھتا لیکن تمہارے دلوں کو دیکھتا ہے، اللہ تمہارے دلوں کو دیکھتا ہے. تو دل کا تقوی، دل کی پرہیزگاری. سورہ بقرہ پڑھے نا اگر، تو 12 سے زائد بار ایسی آیتیں سورہ بقرہ کے اندر موجود ہیں جن میں تقوی کا ذکر کیا گیا، جن میں تقوی کا ذکر ہے. اللہ نے جہاں اسی چیزیں بیان فرمائی ہے، یا ایھا الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ سے ڈرو، اللہ سے ڈرو، اور چھوڑ دو جو باقی سود ہے. سود سے بچانے کا ذکر ہوا تو فرمایا اللہ سے ڈرو، تقوی اختیار کرو، یہ کام نہ کرو. یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد واتقوا اللہ ان اللہ خبیر بما تعملون. اے ایمان والو اللہ سے ڈرو، اللہ سے ڈرو، اور ہر جان دیکھے کل کے لیے اس نے کیا آگے بھیجا، ہر جان دیکھے. اور اللہ سے ڈرو، اللہ پاک وہ خبر والا بھی ہے، وہ خبیر بھی ہے، وہ جاننے والا بھی ہے، دیکھنے والا بھی ہے. جو کچھ تم کرتے ہو وہ سب کچھ اس کو خبر ہے. تو یہ ہے اصل تقوی کا معیار، کہ آدمی خلوت میں ہو یا جلوتوں میں ہو، وہ لوگوں کے مجموعوں میں ہو یا الگ اپنے کسی کمرے میں ہو، تقوی ہر جگہ اس کے ساتھ، تقوی ہر جگہ. حج کرنے جائیں تو اللہ کیا ارشاد فرماتا ہے، حج کرو لیکن ساتھ کیا فرمایا، فإن خیر الزاد التقوی وتزودوا، زادے رہ لو، اور بہترین زادے راہ تقوی ہے. کھانے پینے کے سامان سبب یہ سب کچھ لے کر ساتھ جاؤ جس نے حج پر جانا ہے، لیکن بہتر زادے راہ، زادے راہ یعنی اس کے ساتھ ہر وقت یہ اٹیچ رہے. اور وہ کیا اٹیچ ہے؟ فرمایا تقوی، وہ تقوی ہے. زادے راہ اختیار کرو اور تقوی لے جاؤ. نماز کا ذکر آئے تو تقوی کا ذکر آئے، روزے کا ذکر آئے تو تقوی کا ذکر آئے، سود اور ایسے کئی گناہ چھوڑنے کا ذکر آئے تو تقوی کا اللہ حکم ارشاد فرمائے. تو اصل عمل یہی کہ جب متقی بن گیا آدمی تو پھر متقین وہ ہوتے ہیں. ان المتقین فی ظلال وعیون وفواکہ مما یشتہون کلوا واشربوا ہنیئا بما کنتم تعملون انا كذلك نجزي المحسنين. یہ متقین کے پھر وہ انعامات ہوں گے کیا جنت کے اندر، وہ ان کو سائے ملیں گے، وہ ان کو چشمے ملیں گے، وہ ان کو پھل ملیں گے، کھانے پینے کی چیزیں ملیں گی، اور کہا جائے گا کھاؤ پیو سب کچھ. کیوں کہا؟ کہ تم عمل اچھے کرتے تھے، تم عمل اچھے کرتے. انا كذلك نجزي المحسنين، ہم اچھی جزا دینے والے، ہم اچھا بدل دینے والے. منچن کے ناظرین، یہی آج کا پیغام ہے، یہی آج کا میسج ہے. اللہ کریم ہم سب کو تقوی پرہیزگاری کی دولت عطا فرمائے، ہم سب کو نیک بنائے، دل کا ستھرا بنا دے، اور حقیقی وہ عزت عطا فرمائے جو اللہ کے نزدیک جسے عزت شمار کیا جاتا ہے. وَتُعِزُّ مَن تَشَا وَتُذِلُّ مَن تَشَا بِيَدِكَ الْخَيْر، تو جسے چاہے عزت دیتا ہے، جسے چاہے ذلت دیتا ہے. تیرے دستِ قدرت میں خیر ہے. تیری دستِ قدرت میں ہے۔ اللہ ہمیں اپنا سچا خوف عطا فرمائے۔ اے کاش ہمارا دل ایسا بن جائے کہ جو رب کے خوف میں مچلتا رہے، ڈرتا رہے، آنکھ ایسی ہو کہ رب کے خوف سے آنسو بہتے رہیں، دل ایسا ہو عشق نبی میں جھومتا رہے، مچلتا رہے، اور آنکھ وہ مل جائے کہ عشق نبی میں آنسو بہاتی رہے، مدینے کی یاد میں روتے رہیں، کبھی حرم مکہ کو یاد کریں اور کبھی حرم مدینہ کو یاد کریں۔ اللہ عمل کی توفیق عطا فرمائے۔ مدنی چینل دیکھتے رہیے اور مدنی چینل کا ساتھ بھی دیتے رہیے۔ آمین۔ جاہ نبی صلی اللہ علیہ وسلم۔
قرآن قرآن